याकूबको पत्र अध्याय एक। परमेश्वर र प्रभु येशु ख्रीष्टका सेवक याकूबबाट छरपष्ट भएका बाह्र कुललाई अभिवादन। मेरा भाइहरू हो, तिमीहरूले अनेकौं किसिमका समस्याहरूको अनुभव गर्दा त्यसलाई पूर्ण रूपमा आनन्द सम्झ। तिमीहरू जान्दछौ कि तिमीहरूको विश्वासको जाँचले धैर्य उत्पन्न गराउँदछ। धैर्यलाई पूर्ण रूपमा काम गर्न देऊ, ताकि तिमीहरू सम्पूर्ण रूपमा सुधारिएको र पूर्ण हुन सक र तिमीहरूमा कुनै कुराको कमी नहोस्। तर यदि तिमीहरूमध्ये कसैलाई बुद्धिको खाँचो छ भने माग्ने जति सबैलाई उदारतासँग र नहप्काइकन दिनुहुने परमेश्वरसँग उसले मागोस् र उहाँले उसलाई त्यो दिनुहुनेछ। तर उसले शङ्का नगरी विश्वास साथ मागोस्, किनभने शङ्का गर्ने चाहिँ बतासले हुत्याउने र यताउता पल्टाउने समुद्रको छाल जस्तो हुन्छ। त्यस्तो व्यक्तिले परमप्रभुबाट कुनै पनि कुरा पाउनेछु भनी नसोचोस्। त्यस्तो व्यक्ति दोहोरो मनको हुन्छ र आफ्ना सबै चालमा ऊ अस्थिर हुन्छ। दीन भाइले आफ्नो उच्च अवस्थामा गर्व गरोस्, तर धनी मानिसले आफ्नो दीनतामा गर्व गरोस्, किनभने ऊ घाँसमा फलेको जङ्गली फूल झै ओइलाएर बिति जानेछ। किनकि प्रचण्ड तापसहित सूर्य उदाउँछ र घाँसलाई सुकाइदिन्छ, फूल झर्छ र त्यसको सौन्दर्य नष्ट हुन्छ। त्यसै गरी धनी मानिस आफ्नो यात्राको बीचमा नै बिलाएर जानेछ। त्यो मानिस धन्यको हो जो परीक्षामा स्थिर रहन्छ, किनभने परीक्षामा सफलता प्राप्त गरिसकेपछि उसले जीवनको मुकुट पाउनेछ जुन परमेश्वरलाई प्रेम गर्नेहरूका निम्ति प्रतिज्ञा गरिएको छ। परीक्षामा पर्दा यो परीक्षा परमेश्वरबाट आएको हो भनी कसैले पनि नभनोस्, किनभने दुष्टबाट परमेश्वरको परीक्षा हुँदैन र उहाँ आफैले पनि कसैको परीक्षा गर्नुहुन्न। तर हरेक व्यक्ति आफ्नै अभिलाषाद्वारा परीक्षामा पर्दछ, जसले उसलाई बहकाउँछ र प्रलोभनमा पार्दछ। अभिलाषाले गर्भधारण गरेपछि त्यसले पाप जन्माउँछ, अनि पाप पूर्ण रूपमा बढेपछि त्यसले मृत्यु ल्याउँछ। मेरा प्रिय भाइहरू हो, धोकामा नपर। हरेक असल वरदान र हरेक सिद्ध वरदान माथिबाटको हो, ज्योतिका पिताबाट त्यो तल आउँछ। उहाँ बदलिरहने छाया जस्तो बदलिनुहुन्न। उहाँले सृष्टि गर्नुभएका सबै कुरामध्ये हामी पहिलो फल झैं हुन सकौं भनेर परमेश्वरले सत्यको वचनद्वारा हामीलाई जीवन दिनलाई चुन्नुभयो। मेरा प्रिय भाइहरू हो, तिमीहरू यो जान्दछौ, हरेक मानिस सुन्नमा छिटो, बोल्नमा ढिलो र रिसाउनमा धीमा होस्, किनभने मानिसको रिसले परमेश्वरको धार्मिकताको काम गर्दैन। यसकारण सबै पापमय घिनलाग्दा कुरा र दुष्टताको प्रचुरतालाई मिल्काइदेऊ। रोपिएको वचनलाई विनम्रतामा धारण गर, जसले तिमीहरूका प्राणलाई बचाउन सक्छ। आफैलाई धोका दिने गरी वचन सुन्ने मात्र होइन, तर पालन पनि गर। किनकि यदि कोही वचन सुन्ने मात्र व्यक्ति हो तर पालन गर्ने व्यक्ति होइन भने ऊ ऐनामा आफ्नो स्वाभाविक अनुहार जाँच्ने मानिस जस्तै हो। उसले आफैलाई जाँच्छ र गइहाल्छ र ऊ कस्तो थियो भन्ने कुरा तुरुन्तै बिर्सिहाल्छ। तर सुनेर बिर्सने व्यक्ति मात्र नभई स्वतन्त्रताको सिद्ध व्यवस्थालाई होसियारीपूर्वक ध्यान दिने र निरन्तर त्यस्तै गरिरहने व्यक्ति चाहिँ उसले गर्ने कामहरूमा आशिषित हुनेछ। यदि कसैले आफैलाई धार्मिक ठान्दछ तर उसले आफ्नो जिब्रोलाई नियन्त्रण गर्दैन भने उसले आफ्नो हृदयलाई धोका दिन्छ र उसको धर्म व्यर्थको हुन्छ। हाम्रा परमेश्वर र पिताको सामु पवित्र र निष्कलङ्क धर्म यही हो, अनाथ र विधवाहरूको कष्टमा तिनीहरूलाई सहायता गर्नु अनि आफैलाई संसारबाट दोषरहित राख्नु। याकूब अध्याय दुई। मेरा भाइहरू हो, केही मानिसहरूप्रति पक्षपात गर्दै महिमाका प्रभु हाम्रा प्रभु येशु ख्रीष्टमा तिमीहरूले विश्वास नगर। विचार गर कि कोही मानिस तिमीहरूको सभामा सुनका औँठीहरू र राम्रा राम्रा लुगाहरू लगाएर प्रवेश गर्यो र त्यहाँ एउटा गरीब मानिस पनि फोहोर पहिरनमा आयो। यदि तिमीहरूले त्यस राम्रा राम्रा लुगा लगाएको मानिसतर्फ हेर्छौ र कृपया यहाँ यस राम्रो स्थानमा बस्नुहोस् भनेर भन्छौ, तर तिमीहरूले त्यस गरीब मानिसलाई तँ यहीँ उभी वा मेरो पाउने र बस भनेर भन्छौ भने, के तिमीहरूले आफै बीच न्याय गरिरहेका छैनौ र के तिमीहरू दुष्ट विचारहरू भएका न्यायकर्ताहरू बनेनौ र? मेरा प्रिय भाइहरू हो, सुन, के परमेश्वरले संसारका गरीबहरूलाई विश्वासमा धनी हुनको निम्ति र उहाँलाई प्रेम गर्नेहरूका निम्ति उहाँले प्रतिज्ञा गर्नुभएको राज्यको उत्तराधिकारीहरू हुनलाई चुन्नु भएन र? तर तिमीहरूले गरीबहरूलाई अनादर गरेका छौ, के तिमीहरूमाथि दमन गर्ने धनीहरू नै होइनन् र तिमीहरूलाई अदालतमा तानेर लैजाने तिनीहरू नै होइनन् र? तिमीहरू जसका हौ उहाँको सुनामलाई तिनीहरूले नै अपमान गर्दैनन् र? तथापि यदि तिमीहरूले आफ्ना छिमेकीलाई आफूलाई झैँ प्रेम गर भन्ने धर्मशास्त्रको राजकीय व्यवस्थालाई पूरा गर्दछौ भने तिमीहरूले असलै गर्दछौ। तर यदि तिमीहरूले कोही मानिसहरूप्रति भेदभाव देखायो भने तिमीहरूले पाप गरेका हुन्छौ र तिमीहरू व्यवस्थाद्वारा व्यवस्थाको उल्लङ्घन गर्नेहरू भनी दोषी ठहरिन्छौ, किनकि जसले सम्पूर्ण व्यवस्था पालन गर्दछ तर एउटै कुरामा मात्र ठक्कर खान्छ भने त्यो सम्पूर्ण व्यवस्थाको उल्लङ्घन गरेकोमा दोषी ठहरिन्छ, किनभने जसले व्यभिचार नगर भनेर भन्नुभयो उहाँले हत्या नगर पनि भन्नुभयो। यदि तिमीहरूले व्यभिचार गर्दैनौ तर हत्या गर्छौ भने तिमीहरूले व्यवस्थाको उल्लङ्घन गर्छौ। यसकारण स्वतन्त्रताको व्यवस्थाद्वारा न्याय हुनेहरू झैँ गरी बोल र व्यवहार गर, किनकि कृपा नदेखाउनेहरूमाथि कृपा बिना नै न्याय आउँदछ, कृपा न्यायमाथि विजयी हुन्छ। मेरा भाइहरू हो, यदि कोही मानिसले उसित विश्वास छ भनी भन्दछ तर उसले कुनै काम गर्दैन भने त्यसबाट के लाभ? के त्यस विश्वासले उसलाई बचाउन सक्छ र? विचार गर कि कोही भाइ वा बहिनीको पहिरन राम्रो छैन र उसको निम्ति दैनिक भोजनको अभाव छ। विचार गर कि तिमीहरूमध्ये कसैले उसलाई शान्तिसँग जाओ, न्यानो गरी बस र पेटभरि खाऊ भनेर भन्छौ। यदि तिमीहरूले शरीरलाई आवश्यक पर्ने कुराहरू चाहिँ तिनीहरूलाई दिँदैनौ भने त्यसबाट के लाभ भयो र? यसै गरी विश्वासले पनि काम गर्दैन भने त्यो मरेतुल्य हुन्छ। तर पनि कसैले यसो भन्ला, तिमीहरूसँग विश्वास छ र मसँग कामहरू छन्, काम बिना तिमीहरूको विश्वास मलाई देखाऊ र मैले मेरा कामहरूद्वारा आफ्नो विश्वास तिमीहरूलाई देखाउनेछु। परमेश्वर एउटै हुनुहुन्छ भनेर तिमीहरू विश्वास गर्दछौ, तिमीहरूले त्यो असल गर्दछौ, तर भूतात्माहरूले पनि विश्वास गर्दछन् र तिनीहरू थरथर कामछन्। मूर्ख मानिस हो, के तिमी यो जान्न चाहन्छौ कि काम बिनाको विश्वास व्यर्थ हुन्छ? जब हाम्रा पुर्खा अब्राहमले वेदीमा आफ्ना पुत्र इसाहकलाई अर्पण गरे के उनी कामद्वारा नै धर्मी ठहरिएका थिएनन् र? तिमीहरू देख्दछौ कि उनका कामहरूसँगै विश्वासले कार्य गर्यो र कामहरूद्वारा नै उनको विश्वास पूर्ण भयो। धर्मशास्त्रको यस्तो भन्ने वचन पूरा भयो, अब्राहमले परमेश्वरमा विश्वास गरे र त्यो उनको निम्ति धार्मिकता गनियो र उनी परमेश्वरको मित्र कहलिए। तिमीहरू देख्दछौ कि कामद्वारा मानिस धर्मी ठहरिन्छ, विश्वासद्वारा मात्र होइन। त्यसै गरी राहाब वेश्याले पनि गुप्तचरहरूलाई स्वागत गरेर अर्कै बाटोबाट पठाइदिँदा के तिनी कामद्वारा नै धर्मी ठहरिएकी होइनन् र? जसरी आत्मादेखि अलग हुँदा शरीर मर्दछ, त्यसै गरी कामबाट अलग हुँदा विश्वास पनि मर्दछ। याकुब अध्याय 3। मेरा भाइहरू हो, धेरैजना शिक्षक बन्नु हुँदैन। हामीले यो जान्नुपर्छ कि हामीहरूको अझ धेरै कडा इन्साफ हुनेछ, किनकि हामी धेरै किसिमले ठेस खान्छौँ। यदि कोही वचनमा ठक्कर खाँदैन भने ऊ पूर्ण रूपमा परिपक्व मानिस हो, जसले उसको सारा शरीरलाई नै नियन्त्रण गर्न सक्छ। आज्ञा पालन गराउनको निम्ति अब यदि हामीले घोडाको मुखमा लगाम लगायौँ भने हामीले त्यसको सारा शरीरलाई नै नियन्त्रण गर्न सक्छौँ। पानी जहाजहरूलाई ख्याल गर, तिनीहरू धेरै ठूला हुन्छन् र तिनीहरू तेज बतासले चलाइँदा पनि धेरै सानो पतवारद्वारा चालकले जहाँ लैजान चाहन्छ त्यो त्यहीँ लगिन्छ। त्यसै गरी जिब्रो पनि शरीरको एउटा सानो अङ्ग हो, तरै पनि त्यसले ठूला कुराहरूको सेखी गर्दछ। हेर, एउटा सानो आगोको झिल्कोले कसरी ठूलो जङ्गलमा डढेलो लगाउँछ। जिब्रो पनि आगो नै हो। हाम्रा शरीरका अङ्गहरूमध्ये यो अधर्मको दुनिया नै हो। यसले सम्पूर्ण शरीरलाई अशुद्ध तुल्याउँछ र जीवनको मार्गमा आगो लगाउँछ। नरकद्वारा यो आफै आगोले सल्किएको छ, किनकि सबै किसिमका जङ्गली जनावरहरू, चराचुरुङ्गीहरू, घस्रने जन्तुहरू र समुद्रमा भएका प्राणीहरूलाई बसमा राखिएको छ र ती मानव जातिद्वारा नै बसमा राखिएको छ। तर मानिसमध्ये कसैले पनि जिब्रोलाई बसमा राख्न सकेको छैन। यो घातक विषले भरिएको र नियन्त्रण गर्न नसकिने दुष्ट हो। यही जिब्रोले हामी परमप्रभु र पिताको प्रशंसा गर्छौं र यसैले हामी परमेश्वरको स्वरूपमा बनाइएका मानिसहरूलाई सराप्छौं। एउटै मुखबाट आशिष र अपशब्द निक्लन्छन्। मेरा भाइहरू हो, यस्ता कुराहरू हुनु हुँदैन। के एउटा छहराको मुखबाट त्यसले मिठो र तितो पानी दुवै निकाल्दछ र? मेरा भाइहरू हो, के अञ्जीरको बोटले जैतुन फलाउँदछ र? वा दागको बोटले अञ्जीर फलाउँदछ? न त नुनिलो पानीले मिठो पानी निकाल्न सक्छ। तिमीहरूका माझमा बुद्धिमान र समझदार को छ? त्यस व्यक्तिले बुद्धिको नम्रतामा आफ्ना कामहरूद्वारा एउटा असल जीवन जिएर देखाओस्। तर यदि तिमीहरूको हृदयमा तितो ईर्ष्या र अभिलाषा छ भने सत्यको विरुद्धमा सेखी नगर र झुटो नबोल। यो माथिबाट तल आउने विवेक होइन, बरु यो त सांसारिक अनात्मिक र सैतानिक हो, किनकि जहाँ ईर्ष्या र अभिलाष आउँछ त्यहाँ भ्रम र हरेक किसिमको दुष्ट काम हुन्छ। तर स्वर्गबाट आउने विवेक चाहिँ सर्वप्रथम शुद्ध हुन्छ, त्यसपछि शान्तिप्रिय, कोमल, प्रतिक्रियाशील, कृपा र असल फलले पूर्ण, कमजोर नबनाउने र निष्कपट हुन्छ। अनि धार्मिकताको फल चाहिँ शान्ति कायम गर्नेहरूका माझमा शान्तिमा छरिएको छ। याकुब अध्याय चार। तिमीहरूका माझमा झगडा र विवाद कहाँबाट आउँछ? के त्यो तिमीहरूका सदस्यहरूका बीचमा सङ्घर्ष ल्याउने तिमीहरूका अभिलाषाहरूबाट आउँदैन र? तिमीहरू इच्छा गर्दछौ र तिमीहरूसँग हुँदैन, तिमीहरू हत्या गर्दछौ र लालच गर्दछौ र तिमीहरू प्राप्त गर्न सक्षम हुँदैनौ, तिमीहरू लड्दछौ र झगडा गर्दछौ, तिमीहरूसँग छैन किनभने तिमीहरू माग्दैनौ, तिमीहरू माग्दछौ र पाउँदैनौ किनभने तिमीहरूले आफ्ना अभिलाषाको निम्ति प्रयोग गर्न सकियोस् भनेर खराब नियतले माग्दछौ। तिमी व्यभिचारीहरू हो, संसारसितको मित्रता परमेश्वरको विरुद्धमा भएको शत्रुता हो भनी के तिमीहरूलाई थाहा छैन? त्यसकारण जसले संसारको मित्र हुने इच्छा गर्दछ उसले आफैलाई परमेश्वरको शत्रु बनाउँछ, वा धर्मशास्त्रले उहाँले हामीमा बास गर्न लगाउनुभएका आत्मा अत्यन्तै डाही हुनुभएको छ भनेर व्यर्थमा भन्दछ भनी के तिमीहरू ठान्दछौ? तर परमेश्वरले अझ बढी अनुग्रह दिनुहुन्छ, यसै कारण धर्मशास्त्रले भन्दछ, परमेश्वरले अभिमानीहरूको विरोध गर्नुहुन्छ तर नम्रहरूलाई अनुग्रह दिनुहुन्छ। त्यसकारण परमेश्वरमा आफैलाई समर्पण गर, शैतानको विरोध गर र त्यो तिमीहरूबाट भाग्नेछ। परमेश्वरको नजिक आओ र उहाँ तिमीहरूको नजिक आउनुहुनेछ। ए पापीहरू हो, तिमीहरूका हात सफा पार, र ए दोमनकाहरू हो, तिमीहरूका हृदय शुद्ध पार। दुखी हो, विलाप गर र रो, तिमीहरूका हाँसो दुःखमा र तिमीहरूको आनन्द निराशामा परिणत होस्। प्रभुको सामु तिमीहरू आफैलाई विनम्र तुल्याओ र उहाँले तिमीहरूलाई माथि उठाउनुहुनेछ। भाइहरू हो, एकअर्काको विरुद्धमा नबोल। कुनै एकजना भाइको विरुद्धमा बोल्ने वा आफ्नो भाइको न्याय गर्ने व्यक्तिले व्यवस्थाको विरुद्धमा बोल्दछ र व्यवस्थाको न्याय गर्दछ। यदि तिमीहरू व्यवस्थाको न्याय गर्दछौ भने तिमीहरू व्यवस्थालाई पालन गर्नेहरू हुँदैनौ तर न्यायकर्ता पो हुन्छौ। व्यवस्था दिने र न्यायकर्ता एकजना मात्र हुनुहुन्छ, बचाउन र नाश गर्न सक्नुहुने उहाँ मात्र एक हुनुहुन्छ। आफ्नो छिमेकीको इन्साफ गर्ने तिमीहरू को हौ? अब सुन, तिमीहरू जसले आज वा भोलि हामी सहरभित्र प्रवेश गर्नेछौ र त्यहाँ एक वर्ष बिताउनेछौ र व्यापार गरेर पैसा कमाउनेछौ भनेर भन्छौ, भोलि के हुनेछ र तिम्रो जीवन कस्तो हुनेछ भन्ने कुरा कसलाई थाहा छ? किनकि तिमीहरू त तुवालो हौ जुन केही समय देखा पर्छ र त्यसपछि हराइहाल्छ। यसको साटो तिमीहरूले यस्तो भन्नुपर्ने हो, यदि परमेश्वरले इच्छा गर्नुभयो भने हामी जिउनेछौ र यो वा त्यो गर्नेछौ, तर अहिले तिमीहरू आफ्ना अभिमानी योजनाहरूका विषयमा सेखी गरिरहेका छौ। यस्ता सबै सेखी खराब हुन्। त्यसकारण जसले भलाइ गर्न जानेर पनि भलाइ गर्दैन भने त्यो त्यसको निम्ति पाप हुन्छ। याकुब अध्याय पाँच। अब आओ तिमीहरू जो धनी छौ, तिमीहरूमा आउन लागेका कष्टहरूको कारण रो र विलाप गर। तिमीहरूका धनहरू सडेका छन् र तिमीहरूका पोसाकहरू किराले खाएका छन्। तिमीहरूका सुन र चाँदीहरूमा कस लागेको छ, तिनीहरूमा लागेको कस तिमीहरूको विरुद्ध साक्षी हुनेछ। त्यसले तिमीहरूका शरीरलाई आगोले झैं नाश पार्नेछ। तिमीहरूले आफ्ना धन सम्पत्तिलाई अन्तिम दिनका निम्ति थुपारी राखेका छौ। हेर, ती खेतालाहरूको ज्याला उच्च स्वरमा कराइरहेको छ, त्यो ज्याला जुन तिमीहरूका खेतहरूमा कटनी गर्नेहरूलाई दिन तिमीहरूले रोक लगाएका छौ, र ती खेतालाहरूको चित्कार सेनाहरूका परमप्रभुका कानसम्म पुगेको छ। तिमीहरू पृथ्वीमा सुख विलासमा बसेका छौ र आफैलाई तृप्त पारेका छौ। तिमीहरूले आफ्ना हृदयलाई बलि दिनको निम्ति हृष्टपुष्ट पारेका छौ। तिमीहरूले धर्मीजनलाई दोष लगाएका छौ र हत्या गरेका छौ, त्यसले तिमीहरूको विरोध गर्दैन। त्यसकारण भाइहरू हो, प्रभुको आगमनसम्म धैर्य धारण गर। किसानले जमिनबाट मूल्यवान फसल पाउनलाई प्रतीक्षा गरेको हेर, त्यसले अघिल्लो र पछिल्लो वर्षा नपाएसम्म उसले त्यो धैर्यसँग प्रतीक्षा गरिरहन्छ। तिमीहरू पनि धैर्य धारण गर, तिमीहरूको हृदयलाई बलियो बनाऊ किनभने प्रभुको आगमन नजिकै छ। भाइहरू हो, तिमीहरूको इन्साफ नहोस् भनेर एकअर्काको विरुद्धमा गनगन नगर। हेर, न्यायकर्ता ढोकैमा उभिरहनु भएको छ। भाइहरू हो, प्रभुको नाममा बोल्ने अगमवक्ताहरूको कष्ट र धैर्यबाट एउटा उदाहरण ल्याऊ। हेर, जसले धैर्य धारण गरे हामी तिनीहरूलाई आशिषित मान्छौं। तिमीहरूले अय्युबको धैर्यको बारेमा सुनेका छौ र प्रभु कति धेरै दयालु र कृपालु हुनुहुन्छ भन्ने विषयमा प्रभुको उद्देश्य तिमीहरूलाई थाहा छ। यी सबै कुराभन्दा माथि मेरा भाइहरू हो, स्वर्गद्वारा वा पृथ्वीद्वारा वा कुनै पनि कुराद्वारा शपथ नखाओ, बरु तिमीहरू इन्साफमा नपर्नको निम्ति तिमीहरूको हो अर्थ चाहिँ हो र होइनको अर्थ चाहिँ होइन नै होस्। के तिमीहरूका माझमा कसैले कष्ट भोगिरहेको छ? उसले प्रार्थना गरोस्। के कोही आनन्दित छ? उसले प्रशंसाको गीत गाओस्। के तिमीहरूका माझमा कोही बिरामी छ? उसले मण्डलीका एल्डरहरूलाई बोलाओस् अनि उनीहरूले त्यसलाई प्रार्थना गरून्। प्रभुको नाममा उनीहरूले उसलाई तेलले अभिषेक गरून्। विश्वासको प्रार्थनाले त्यस बिरामी मानिसलाई निको पार्नेछ र प्रभुले उसलाई माथि उठाउनुहुनेछ। यदि उसले पाप गरेको छ भने परमेश्वरले उसलाई क्षमा गर्नुहुनेछ। त्यसकारण एकअर्कामा आफ्ना पापहरू मानिलेऊ र एकअर्काका निम्ति प्रार्थना गर ताकि तिमीहरू निको हुन सक। धर्मी मानिसको प्रार्थना आफ्नो काममा धेरै शक्तिशाली हुन्छ। एलिया पनि हामी जस्तै मानिस थिए। पानी नपरोस् भनी उनले नम्रतापूर्वक प्रार्थना गरे र देशमा 3 वर्ष र 6 महिनासम्म पानी परेन। अनि एलियाले फेरि प्रार्थना गरे, आकाशले पानी दियो र पृथ्वीले त्यसको फल उब्जायो। मेरा भाइहरू हो, यदि तिमीहरूमध्ये कोही सत्यबाट तर्किएर जान्छ र कसैले उसलाई फर्काएर ल्याउँछ भने त्यस व्यक्तिले यो थाहा गरोस् कि जसले कुनै पापीलाई त्यसको भट्किएको मार्गबाट फर्काउँछ उसले त्यसलाई मृत्युबाट बचाउनेछ र असंख्य पापलाई ढाक्नेछ।